यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। दुई देश बीचको विविध आयामबारे छलफल। नेपाल भारत सीमाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति प्रतिपक्षी दलहरूको विरोध। राष्ट्रिय सभाको बैठक आज पनि अवरूद्ध। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले विगतका सरकार र आन्दोलनरत पक्षबीच भएका सहमतिको अध्ययन गर्ने र अमेरिकाद्वारा 60 व्यापार साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव। समाचार अब विस्तारमा। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ। साथै उहाँले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यको लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री मोदीले नेपाल पहिलो छिमेकी नीति अन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गर्नु भएको छ। भेटको अवसरमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, रासुपा र भारतीय जनता पार्टी भाजपा बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूको विषयमा छलफल भएको छ। त्यस अवसरमा भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री लगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उहाँकी धर्मपत्नी निकिता पौडेल, रासुपाका नेता द्वय विपिन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्ली स्थित नेपाली राजदूतावासका उच्च अधिकारीको पनि सहभागिता थियो। भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको 5 दिने भ्रमणको लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो। सभापति लामिछानेले हिजो भारतका गृहमन्त्री अमित शाह, विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो। राष्ट्रिय सभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले मैले प्रधानमन्त्री भएपछि नै थाहा पाए भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेर दिएको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन्। सभाको आजको बैठक पनि शुरू भए लगतै सांसदहरूले उठेर विरोध शुरू गर्नु भएको हो। बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले अपरिपक्व, गैर जिम्मेवार र तथ्यहीन अभिव्यक्ति दिएर राष्ट्रहित विपरीतका काम गरेको आरोप लगाउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री शाहले नेपालको हित विपरीत बोलेर नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामा आज पुर्याउने काम गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुभयो। नेकपा एमालेका सांसद सम्झना देवकोटाले सदनमा उभिएर प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहित, राष्ट्रियता विपरीत तथा गैर जिम्मेवारपूर्ण भएकाले त्यस्ता अभिव्यक्ति दिएर पदमा बसिरहन नहुने बताउनुभयो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले एउटै विषयमा लामो समयसम्म लागिरहनु भन्दा कार्यसूचीमा रहेका विधेयक पारितको प्रक्रिया अगाडि बढ़ाउन र राष्ट्रिय सभाको गरिमा कायम गरेर अगाडि बढ्न सांसदहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष दाहालले राष्ट्रिय सभा राष्ट्रिय हितको पक्षमा सरकार र प्रतिनिधि सभालाई समेत सुझावसहित गाइड गर्ने संस्था भएको भन्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति सांसदहरूको धारणा र देशमा उत्पन्न परिस्थितिलाई सम्हालेर राष्ट्रिय सभा अगाडि बढ़न सक्नुपर्ने बताउनुभयो। अध्यक्ष दाहालले अन्य विषयमा सहमति र छलफल गरेर अगाडि बढ़न सकिने भए पनि कार्यसूचीमा रहेका वैकल्पिक विकास वित्त परिचालन विधेयक अगाडि बढ़ाउन सहयोग गर्न सांसदहरूलाई आग्रह गरे पनि सांसदहरू उठेर विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो। सभाका यसअघिका दुईवटा बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएका थिए। राष्ट्रिय सभाको अर्को बैठक जेठ 26 गते मंगलबार दिउँसो 1 बजेर 15 मिनटमा बस्नेछ। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार बहस पत्र तयार गर्ने क्रममा विगतका वार्ता छलफल तथा लिखित सहमतिहरूमा संविधान सम्बन्धी विषय कसरी समेटेका थिए भन्ने अध्ययन गरिनेछ। यसका लागि कार्यदल सचिवालयले सबै मन्त्रालय तथा सम्बन्धित कार्यालयलाई पत्रचार गरिसकेको छ। साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश ल्याइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गुनासो आएको 12 घण्टाभित्रमा नै सम्झौता अनुसारको तलब र सेवा सुविधा नपाई कठिनाई भोगिरहेका राहदानी वाहक कैलाशलाई उद्धार गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। पर्वत जिल्लाको महाशिला गाउँपालिकाको महाशिला क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा चर्चामा आउन थालेको छ। एसियाकै ठूलो शिला भएको मानिने पर्वतको महाशिला क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने अभियान स्वरूप पूर्वाधार विकास तथा पर्यटन मैत्री कार्यक्रमहरू अगाडि बढ़ाइएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो शिला भएको दावी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान तीव्र बनाइएको छ। पर्यटन प्रवर्धन मार्फत स्थानीय आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित यस शिला क्षेत्रमा विभिन्न पूर्वाधार तथा पर्यटन मैत्री कार्यक्रमहरू अगाडि बढ़ाइएका छन्। महाशिलाको संरक्षण प्रचार प्रसार तथा पर्यटकीय आकर्षण बढ़ाउन निरन्तर प्रयास भइरहेको बताउनुहुन्छ शिला क्षेत्र विकास समितिका अध्यक्ष राजु प्रसाद पौडेल।
231 वर्ष पहिला भारतका सुविख्यात समाज सुधारक नीलकण्ठ वर्णी स्वामीनारायण 3 दिन 3 रात यो महाशिला क्षेत्रको गर्भगृहमा तपस्या गरेको भन्ने कुरा प्रमाण जुट्यो र उहाँहरूको विज्ञ टिम यहाँ आएर हेर्नुभयो। करिब 8-9 महिना लाग्यो यो कामका लागि।
स्थानीय वासीहरूका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र प्राकृतिक उपचार योग साधना तथा मानसिक शान्ति खोज्नेहरूका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ। पर्यटन मार्फत पर्वतवासीको आर्थिक समृद्धि हासिल गर्न यो योजना निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
महाशिला गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूलाई अगाडि बढाउने क्रममा महाशिला गाउँपालिकाले पूर्वाधार निर्माणका कुरा छ, यसलाई संघले प्रदेशले स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौं।
पर्वत जिल्लाको पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको शिला क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक आउन थालेका छन्। महाशिलालाई प्रदेशकै पहिचानका रूपमा विकास गर्न नीति र योजना सहित अगाडि बढ्ने बताउनुहुन्छ गण्डकी प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री यशोदा रिमाल।
निरन्तर प्रदेश सरकारले जति सक्दो आफ्नो उपस्थिति जनाइरहेको छ, थुप्रै विकास गर्नुपर्ने हाम्रो नीतिले हाम्रो विधिले दिने सक्ने गरी सहयोग पक्कै पनि गर्नेछु।
प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्भावनाले भरिपूर्ण महाशिला क्षेत्रको व्यवस्थित विकास र प्रचार प्रसार गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्नेछ। यस क्षेत्रले सरकारले लिएको पर्यटन भित्राउने नीति साथै स्थानीय रोजगारी सिर्जना गर्दै समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
रिपोर्टपछि बाँकी समाचार। स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौँले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसंख्या नीति 2082 को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ। उक्त कार्यक्रममा जनसंख्या व्यवस्थापन महाशाखाका सहसचिव हेमराज सुवेदीले नीति कार्यान्वयनका संस्थागत कानूनी वित्तीय व्यवस्थाका साथै समन्वय र जोखिम पहिचान र व्यवस्थापन अनुगमन मूल्यांकन तथा पुनरावलोकन कार्ययोजना नीति खारेजी तथा बचाउको बारेमा जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकामा पछिल्लो समय बढ़दो ई रिक्साको चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपिरहेको छ। शहरका मुख्य सड़कहरूमा देखिने जाम, अव्यवस्थित पार्किङ र रूट अनुशासनको कमीलाई नियन्त्रण गर्न उपमहानगर सक्रिय बनेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन समाधानतर्फ लैजान दर्ता अभियान र चालक सचेतना कार्यक्रम अघि बढ़ाएको छ। त्यसका लागि सड़कमै उत्रिएर सचेतीकरण थालिएको छ। नगर प्रमुख प्रशान्त विष्ट:
दर्ता प्रक्रियामा सहभागी नहुने, मनपरी ढंगले रिक्सा चलाउन खोज्ने र त्यसको संख्या अत्याधिक भएको हुनाले चाहिँ यसलाई कानून नियमन पनि प्रभावकारी नहुन सकेको हुनाले कडाईको साथ अब जानुपर्छ भनेर हामी लागेको।
ई रिक्साले सर्वसाधारणको आवाजातमा सहजता ल्याए पनि नगरमा आवश्यकता भन्दा बढ़ी रिक्सा सड़क अनुशासन पालना नगरी जथाभावी गुर्दा सर्वसाधारणमा त्रास पनि उत्तिकै छ। जथाभावी मोड्ने, भीडभाड गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापनलाई कमजोर बनाएको छ।
हामी कलेजबाट आउँदाखेरि जथाभावी रोकिदिने हाम्रो अगाडि, कतै हामीले ठोकिदिने हो कि भन्ने डर लाग्छ।
सुरक्षा निकायले पनि यसलाई ट्राफिक व्यवस्थापनसँगै जनसुरक्षासँग जोडिएको विषयको रूपमा लिएको छ। नियम पालना र सुरक्षित सञ्चालन नभए दुर्घटना र जाम दुवै बढ्ने भएकोले व्यवस्थापन जरूरी रहेको प्रहरी अधिकारीहरूको भनाइ छ। बाँके प्रहरी प्रमुख अङ्गुर
लाइसेन्स नभएको चलाउँदाखेरि उमेरै नपुगेको मान्छेले या 10-12 वर्ष 12-14 वर्षको मान्छेले रिक्सा चलाएको हामी देख्न सक्छौँ।
रिक्सालाई यातायातमा दर्ता गर्न, पालिकामा सूचीकरण गर्न, लाइसेन्सका लागि प्रेरित गर्न नेपालगंज उपमहानगरपालिकाले थालेको सप्ताहव्यापी सचेतीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास बाँके प्रशासनको पनि छ। प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ:
अहिले यो सप्ताहकै रूपमा सचेतीकरण गरौं र ई रिक्सा सञ्चालनको लागि कम्तीमा यातायातमा दर्ता, उपमहानगरमा सूचीकरण, सवारी चालकको लाइसेन्सहरू चाहिन्छ भन्ने कुरा चाहिँ बुझाउँ र यो बुझ्ने बुझाउने क्रमबाट विस्तारै कानून कार्यान्वयन गर्दै जाउँ भन्ने हिसाबले हामीले उपमहानगरको अगुवाईमा यो समग्र कार्यक्रममा हामी पनि जोडेका छौँ।
नेपालगंज नगरमा 12-13 हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ। यी मध्ये हालसम्म 3 हजारको हाराहारीमा मात्र ई रिक्सा राजस्व शाखामा सूचीकरण भएको तथ्याङ्क छ। ई रिक्सा व्यवस्थापनको यो प्रयासले नेपालगंजको सड़क अनुशासनलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ, तर यसको प्रभाव व्यवहारमै देखिनुपर्ने चुनौती भने अझै बाँकी नै छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
रिपोर्टपछि बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा सम्पन्न निर्वाचनको परिणाम पूर्व निर्धारित रहेको दावी गर्नुभएको छ। काठमाडौँमा आजदेखि शुरू भएको पार्टी सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन 21 गतेको निर्वाचन कुनै निष्पक्ष प्रतिस्पर्धा नभएर एउटा पूर्व निर्धारित योजना अन्तर्गत रचिएको खेल भएको आरोप लगाउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। जबरजस्ती श्रमबाट उत्पादित सामानको आयात नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लगाउँदै अमेरिकाले आफ्ना 60 व्यापार साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव अघि सारेको छ। कानूनी अवरोधपछि आफ्नो व्यापारिक रणनीतिलाई नयाँ स्वरूप दिन खोजिरहेको ट्रम्प प्रशासनले यो कदम मार्फत विश्व व्यापार साझेदारमाथि थप दबाव बढ़ाउने संकेत दिएको हो। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सार्वजनिक गरेको प्रस्ताव अनुसार नयाँ शुल्क दर 10%-12% रहने अनुमान गरिएको छ। अब मौसम। आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र छट्यान सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता, दुई देश बीचको विविध आयामबारे छलफल, नेपाल भारत सीमाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति प्रति प्रतिपक्षी दलहरूको विरोध, राष्ट्रिय सभाको बैठक आज पनि अवरूद्ध, संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले विगतका सरकार र आन्दोलनरत पक्षबीच भएका सहमतिको अध्ययन गर्ने र अमेरिका द्वारा 60 व्यापार साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।